नमस्कार। कार्यक्रम हातेमालाको आजको नयाँ श्रृङ्खलामा प्राविधिक कक्षाका मित्र सम्यक रेग्मीसँगै म पुष्कर अधिकारी। कार्यक्रम हातेमालो सुन्य जितिन्छ विजय एफएम 101.6 र इन्टरनेट अनलाइनको www.vijayfm.org.np साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। कार्यक्रम हातेमालो हामी साप्ताहिक रूपमा हरेक हप्ताको शनिबार बिहान 11 बजीको विजय मुख्य खबरपछि लिएर तपाईँको माझमा उपस्थित हुने गर्दछौ। कार्यक्रममा हामीले लागु पदार्थ दुर्व्यसनीसँग सम्बन्धित विषयमा रहेर चर्चा परिचर्चा गर्नेछौ। समाजमा व्यापक रूपमा रहेको लागु पदार्थ र दुर्व्यसनी नियन्त्रण गर्ने हाम्रो प्रयास रहनेछ। त्यस्तै गरी हामीले विभिन्न श्रृङ्खलामा विभिन्न व्यक्तिहरूका विचारहरू राख्दै आइरहेका छौँ। कहिले पूर्व लागु पदार्थ प्रयोगकर्ता, कहिले शिक्षक, सम्बन्धित निकायहरूसँग पनि हामीले कुराकानी गर्दै आइरहेका छौँ। खास लागु पदार्थ दुर्व्यसनीले हाम्रो समाजमा जरो गाडिसकेको अवस्थामा यसबाट समाजका व्यक्तिहरूलाई कसरी टाढा राख्न सकिन्छ त? लागु पदार्थ दुर्व्यसनीले जीवनमा के कस्ता असरहरू गर्दछन्, के कस्ता असरहरू गरिरहेका छन् भन्ने चाहिँ हाम्रो विषयमा चाहिँ यसमा हामीले सबैलाई सजग बनाउने प्रयास गरिरहेका छौँ। हामीले निरन्तर रूपमा लागु पदार्थ दुर्व्यसनी भनेको के हो, यसले के कस्ता असरहरू गर्छन्, यसले भविष्यमा के कस्ता नराम्रा असरहरू हाम्रो स्वास्थ्य त्यस्तै गरी आफ्नो भविष्यमा पारिरहेको छ भन्ने विषयमा कुराकानी गरिरहँदा पनि समाजमा यसको न्यूनीकरण हुन भनी सकेको छैन। सरकारवाला निकायहरूले लागु पदार्थ दुर्व्यसनी नियन्त्रण गर्ने भनेर विभिन्न कार्यक्रमहरू गरिरहेका छन्, तर पनि त्यो कार्यक्रम फलदायी रूपमा नभएको देखिन्छ। यसले समाजमा रहेका तपाईँ हामी जस्ता व्यक्तिहरू नै सजग नहुने हो भने यसलाई नियन्त्रण गर्न चाहिँ गाह्रो हुने देखिएको छ। त्यस्तै गरी आज हामीसँग एकजना युवा हुनुहुन्छ, जो युवाले लागु पदार्थ दुर्व्यसनीको सेवन गरेर उहाँ अहिले पुनर्स्थापना केन्द्रमा बसिरहनु भएको छ। त्यस्तै गरी पुनर्स्थापना केन्द्रमा 5-6 महिनाको अन्तरालमा उहाँ अहिले केही सुधारतर्फ उन्मुख भइसकेको कुरा उहाँले बताइरहनु भएको छ। यसले नराम्रो गर्दो रहेछ भन्ने कुरा बल्ल आफूलाई जानकार भएको भन्ने कुरा उहाँहरूले अब गराउनु भएको छ। लागौ उहाँसँग गरिएको कुराकानी सुन्नतर्फ। यहाँलाई स्वागत छ कार्यक्रम हातेमालोमा।
धन्यवाद छ।
यहाँ अहिले चाहिँ यस पुनर्स्थापना केन्द्रमा बसिरहनु भएको छ, खास कति भयो यसमा बस्नु भएको?
हजुर, म चाहिँ यहाँ बसेको चाहिँ अहिले चाहिँ जेस 6 महिना रनिङमा छु। जेस पहिला भन्दा जेस राम्रै भइरहेको।
तपाईँ अहिले पुनर्स्थापना केन्द्रमा बसेर उपचारको क्रम गरिरहनु भएको छ, त्यसै गरी भोलिन्टियरको रूपमा पनि यहाँ काम गरिरहनु भएको छ। खास पुनर्स्थापना केन्द्रमा यहाँ सुरुमा बस्दा फेरि र अहिले अलिकति परिवर्तन भए भन्ने कुरा यहाँको आफ्नै मुखबाट भन्नुभयो, खास कति समयपछि यहाँको सोच चाहिँ परिवर्तन भयो?
यो चाहिँ अब स्वाभाविक हो है। एउटा चाहिँ सुरु सुरुमा आउँदा चाहिँ जसलाई पनि एउटा चाहिँ घर परिवारप्रति एउटा चाहिँ बदलाएको भावना हुन्थ्यो है, किन हालिस्, कसरी किन हालिस्, मैले एउटा चाहिँ म्यानेजमेन्टमै खाइरहेको थिएँ भन्ने कुरोहरू चाहिँ जसलाई नै आउँदो रहेछ है। जब मैले चाहिँ एउटा चाहिँ आफूले चाहिँ एउटा चाहिँ समय बिताउँदै गएँ होइन, अनि त्यो घर परिवारप्रतिको एउटा चाहिँ त्यो नराम्रो सोचहरू चाहिँ जस परिवर्तन हुँदै गयो होइन, एउटा चाहिँ अहिले चाहिँ त्यस्तो नराम्रो सोचहरू आउँदैन। जस आफूले चाहिँ एउटा चाहिँ हरेक पल एउटा चाहिँ मायै दिइरहेको हुन्छ, मेरो चाहिँ एउटा चाहिँ हरेक कुराहरू अस्त व्यस्त भइरहेको थियो, तर अहिले चाहिँ जे होस् एउटा चाहिँ विश्वास भन्ने कुराहरू पनि पाइरहेको छु। एउटा चाहिँ त्यही हो, एउटा चाहिँ परिवर्तन एउटा चाहिँ हुँदै।
कति उमेरदेखि नै यहाँ चाहिँ यस्तोमा यो गलत क्या यो क्रियाकलाप भनौँ कि अथवा यो यो लागु पदार्थको सेवन गर्ने, रक्सी चुरोट यस्तो खानेमाथि लाग्नुभयो?
हजुर, म चाहिँ एउटा चाहिँ 14 वर्ष उमेरमा चाहिँ एउटा चाहिँ म चाहिँ एउटा चाहिँ 6 कक्षा पढ्दै थिएँ, अनि त्यसपछि एउटा चाहिँ मेरो चाहिँ चुरोट खानादेखि लिएर बिस्तारै समय बित्दै गयो, त्यसपछि गाँजा, त्यसपछि बिस्तारै अब सुईसम्म पुग्न गयो। अझै लगभग 7-8 वर्ष भयो एउटा चाहिँ यस लागु औषधमा फसिरहेको।
तर पनि तपाईँका साथीहरू कहीमा अलि पढिरहनु भएको छ, पढाएर निरन्तर दिनुभएको छ होला, कहिले आफ्नो व्यवसाय गरेर बसिरहनु भएको छ, कहीँ विदेश जानुभएको छ, तपाईँ चाहिँ यसमा फस्नुको मेन कारण चाहिँ के लाग्छ? सँगै पढेका साथीहरू राम्रो कार्यहरू गरेर हिँडिरहेका छन्, तपाईँ चाहिँ यस दुर्व्यसनीमा फसेर अहिले पुनर्स्थापना केन्द्रमा बसेर अब जे होस् अब लाइफलाई परिवर्तन गर्नुपर्छ है भनेर सुध्रिने एउटा बाटो खोल्नु भएको जस्तो लाग्छ, तर खास मेन कारण चाहिँ के जस्तो लाग्छ यसमा फस्नुको?
मेरो मेन कारण त है एउटा चाहिँ बचपनदेखि नै एउटा चाहिँ मेरो इच्छा चाहिँ एउटा चाहिँ ठुलो ठुलो के अब चाहिँ ठुल्ठुलो दाइहरू बाइक चढ्यो भनेपछि म पनि त्यस्तै गर्न मन लाग्ने होइन राम्रो कपडा लाग्यो भने राम्रो कपडा लाउन मन लाग्ने आफ्नो क्लासमेटहरूसँग हिँड्न मन नलाग्ने अनि ठुल्ठुलो सोच के मेरो अनि त्यही कारणले चाहिँ मेरो चाहिँ एउटा त्यही ठुलो सोचले गर्दा चाहिँ म चाहिँ पछि परेको हो कि
जुन पनि त्यति बेला तपाईँका राम्रा असल साथीहरूले पनि सम्झाउनुहुन्थ्यो होला यस्तो कार्य चाहिँ गर्नुहुन्न यसमा फँसिसकेपछि निस्किन गाह्रो हुन्छ परिवार समाज त्यस्तै गरी साथीभाइबाट पनि हामी टाढा भइन्छ भनेर त यहाँलाई सम्झाउनु भयो होला त्यो बेलाको त्यो साथीहरूको राम्रो असल विचार सम्झाइ चाहिँ यहाँलाई नराम्रो लाग्यो
हजुर त्यो एउटा चाहिँ मलाई सम्झाइरहेको थियो एउटा चाहिँ घर परिवारदेखि लिएर साथीभाइले पनि सम्झाइरहेको थिएँ तर चाहिँ मलाई चाहिँ के हुन्थ्यो भन्दा एउटा चाहिँ म आफ्नै तरिकाले हिँड्छु तँलाई के भयो मैले जे गरेँ नि भन्ने कुराहरू आउँथ्यो
मेरो जीवन मैले चलाइरहेको छु तँलाई के खाँचो भनेर साथीहरूलाई त्यस्तै गरी घर परिवारका व्यक्तिहरूलाई पनि भन्नुहुन्थ्यो होला अहिले चाहिँ जुन तपाईँ यो लागु पदार्थ दुर्व्यसनी सेवन गर्नुभयो जुन सुरुवातको स्टेजमा सुरुवातको सुरु सुरुमा भनेको त नर्मल केबाट सुरु भयो कस्ता कस्ता ठाउँमा गएर प्रयोग गर्नुहुन्थ्यो के थियो अवस्था
मेरो चाहिँ सुरुमा चाहिँ एउटा चाहिँ केबाट सुरु गरेँ भन्दा है मेरो चाहिँ चुरोटबाट सुरु गरेँ है चुरोटबाट सुरु गर्दा गर्दै अब गाँजासम्म पुगेँ गाँजा खाँदा खाँदै नै एउटा चाहिँ गाँजाको एउटा चाहिँ त्यसको ट्रिप मनपर्न लाग्यो होइन गाँजा खाँदा खाँदै एउटा चाहिँ गाँजा लिन जाने ठाउँ ठाउँमा लिन जाने टाढा टाढासम्म पुगेँ म एउटा चाहिँ गल्छी काठमाडौँको यतापट्टि ऊ थानकोटसम्म पुगेँ एउटा चाहिँ गाँजासम्म लिनलाई है अनि त्यसपछि गाँजाबाट बिस्तारै बिस्तारै एउटा चाहिँ गोटी एउटा चाहिँ पिल्स पनि युज गर्न लाएँ मैले चाहिँ एउटा चाहिँ गाँजा त के हुँदो रहेछ र बरु यसमा रहेछ नसा भनेर बिस्तारै त्यसमा फस्न गएँ अनि धेरै टाढा टाढा पुगेँ अनि त्यसलाई नि बेचबिखन गर्न लाएँ अनि त्यसपछि सुई युज गर्न लाएँ अनि सुई युज गर्दा गर्दै अनि बिस्तारै म चाहिँ यसमा फँसेपछि एक दिन चौकीमा परेँ अनि त्यसपछि चाहिँ अहिले जे होस् सुधार केन्द्रमा एउटा चाहिँ बसिरहेको
त्यो बेलामा तपाईँलाई डर हुन्थेन यस्तो कार्य गर्ने व्यक्तिहरू पक्राउ परेका छन् भनेर विभिन्न पत्र पत्रिका समाचारमा बाहिर उल्लेख भइरहेका थिए त्यो बेलामा पनि म पनि यस्तै गरी मेरो नाम पनि यस्तैमा आउँछ कि मेरो परिवार समाज साथीभाइले के भन्लान् भन्ने सोच रहेको रहेन यहाँको
हुन्थ्यो मलाई एउटा चाहिँ गाउँबाटै एकजना मेरो दाई एउटा दाई पढ्ने नै हुन्थ्यो एउटा चाहिँ उसले नि गाँजा यसरी नै डिल गर्दा गर्दै लगभग यस्तै 2 क्विन्टलसम्म गाँजा एक दिन बेच्दा ऊ चाहिँ 3 वर्षसम्म जेल कैद हुनुभयो त्यतिखेर नि मलाई एउटा चाहिँ डर भन्ने लागिरहेको थियो तर चाहिँ म आफूले चाहिँ एउटा चाहिँ भित्रीभित्री चाहिँ एउटा चाहिँ यस्तो अनैतिक कार्यहरू गरिरहेको थिएँ तर अरूलाई चाहिँ छलेको थिएँ है आफ्नो आँखालाई चाहिँ मैले कहिले छलेको थिइनँ तर यस्तो कार्यहरू चाहिँ मैले गर्न चाहिँ डराउँथिनँ है
तर पनि जुन त्यो बेलाको तपाईँको दाई चाहिँ यस्तोमा पर्नुभयो भनेर एकचोटि सच्चा मनले सम्झिँदा चाहिँ मेरो पनि दिन यस्तै आउने हो कि मैले यस्तो कार्य त गर्नुहुन्न भनेर त्यो भित्री आत्माबाट यस्तो सोचहरू आएन
आउनु त आएको थियो तर चाहिँ
गर्न सकियो
गर्न सक
खास त्यो बेलामा त्यो टिन एजर्स त्यही माथि लागु पदार्थको प्रयोग गरिरहनु भएको बेलामा चाहिँ यस्ता सकारात्मक कुराभन्दा नकारात्मक कुरा बढी अँगाल्ने भएकाले यहाँले पनि यो नकारात्मक बाटो लाग्नुभयो खास अनि फेरि जुन परिवारमा पनि अब तपाईँ साँझ त घरमा पक्कै पुग्नुहुन्थ्यो होला दिनभर बाहिर डुले पनि हिँडे पनि उहाँहरूले चाहिँ यहाँलाई सम्झाइ बुझाइ गरिरहँदा कसरी सम्झाउनुहुन्थ्यो के थियो अवस्था परिवारको
घरबाट चाहिँ धेरै सम्झाउँथ्यो एउटा चाहिँ नखा नहिन
बाहिर निस्किन दिने पनि अवस्था पक्कै आयो होला यहाँलाई भित्र बस हालेर भित्र बस भनेर पनि परिवारको आफन्तहरूले भन्नुभयो होला नि त्यो चाहिँ त्यहाँ यहाँले मान्नु भएन
मानेन मैले चाहिँ अब चाहिँ घर पनि त्यस्तै मैले चाहिँ माहौल बनाइदिइसकेको थिएँ है एउटा चाहिँ घरको परिवारमा नि ढाँट्ने छल्नेदेखि लिएर हरेक अनैतिक कार्य गर्नदेखि लिएर त्यस्तो गर्दा चाहिँ मलाई घरबाट नि जे सुकी गर भनेर छाडा कुकुरै भयो भनेर सम्झ भनेको थिएँ त्यही भएर चाहिँ मैले चाहिँ अब त्यस्तै त हो नि
अनि साथीभाइ चाहिँ जुन साथीभाइ छन् नि जुन यसमा हिँडम जाम यो भए रमाइलो हुन्छ खाम डुलाम मस्ती गरम भन्ने जस्ता साथीहरू थिए नि उनीहरूका अभिभावकले पनि जुन साथीहरूको जुन ग्यादरिङ हुन्छ यसको यो मेरो छोरो चाहिँ यससँग हिँडेछ यो चाहिँ गलत क्रियाकलाप गर्ने व्यक्ति हो यसले चाहिँ नराम्रो काम गरेर हिँडेको छ भनेर त्यो परिवारमा पनि कोर्डिनेसन भएर यहाँहरूलाई सम्झाइ बुझाइ पक्कै हुन्थ्यो होला त्यो बेलामा पनि परिवारका कुराहरू नराम्रो लाग्यो यहाँलाई
हजुर अवश्य त्यस्तै लाग्थ्यो एउटा
विशेष साथी चाहिँ यहाँले कस्ता कस्ता साथीको सङ्गत गर्नुहुन्थ्यो आफ्नो लेभलका आफूभन्दा माथिका के थियो अवस्था
मैले चाहिँ आफ्नो लेभलभन्दा बढी चाहिँ मैले चाहिँ आफ्नो लेभलभन्दा बढी चाहिँ मैले चाहिँ आफूभन्दा ठुलो केटाहरूसँग दाईहरूसँग मात्रै एउटा चाहिँ सङ्गत गर्न मन लाग्ने
ठुलो व्यक्तिको सङ्गत गर्छु भन्नुभयो उहाँहरू पनि यस्तै लागु पदार्थ प्रयोगकर्ता गर्ने हिँड्ने डुल्ने हावातालमा यताउति जाने अवस्थाका हुनुहुन्थ्यो?
हजुर, त्यस्तै हुनुहुन्थ्यो। एउटा चाहिँ घर परिवार घर छेउतिर त्यस्तै त्यस्तै दाया हुनुहुन्थ्यो होइन, उल्काउने उ गर्ने, अनि त्यही भएर चाहिँ म चाहिँ त्यस्तै त्यस्तै सङ्गत गर्न पुगेँ।
तर पनि अहिले यहाँले चाहिँ यो लागु पदार्थ यो प्रयोगबाट चाहिँ अब मुक्ति पाउनुपर्छ, अब चाहिँ समाजको लागि आफ्नो भविष्यको लागि परिवारको लागि केही गर्नुपर्छ भनेर पुनर्स्थापना केन्द्रमा आएर बसिरहनु भएको छ। अब चाहिँ के लाग्छ, अब म सुध्रेर समाजमा केही गर्छु, अब गर्नुपर्छ भन्ने मनमा आँट आएको छ, के छ अवस्था
अहिले चाहिँ? पहिलाको भन्दा धेरै एउटा चाहिँ सोच चाहिँ एउटा चाहिँ राम्रै हुन्छ होइन, राम्रै सोचहरू चाहिँ एउटा चाहिँ बनाएको छु। एउटा चाहिँ अब चाहिँ जुन समाजले मलाई पहिला एउटा चाहिँ नराम्रो दृष्टिकोणले हेर्थ्यो होइन, एउटा चाहिँ हरेक समय चाहिँ मलाई चाहिँ एउटा चाहिँ त्यस्तै सोचले हेर्थ्यो भने आज चाहिँ मैले चाहिँ अब त्यो सोचलाई चाहिँ एउटा चाहिँ परिवर्तन गर्नुपर्छ है भन्ने चाहिँ एउटा चाहिँ सोच पनि लिएको छु।
तर पनि कोही हाम्रा लागु पदार्थ प्रयोग गर्ने पूर्व साथीहरू के भन्नुहुन्छ भने अब चाहिँ म सुध्रिन्छु, यहाँबाट बाहिर निस्केपछि अब समाजको लागि केही गर्छु भनेर आशावादी भएर 5-7 महिनापछि निस्किने जुन गर्नुहुन्छ, त्यसपछि पनि उहाँहरू बाहिर चाहिँ लागु पदार्थको प्रयोग फेरि सुरुवात गर्ने, त्यस्तै गरी बेचबिखनमा लाग्ने, ओसार पसारमा लाग्ने पनि हामीले देखिएको छ। अब तपाईँको स्थान तपाईँको चाहिँ एक मनले सोच्दाखेरि अब म परिवर्तन हुन्छु भनेर लागि पर्नु भएको छ, त्यो चाहिँ पक्कै पनि राम्रो कार्य हो, पक्कै लाग्नु होला होइन, सफल राम्रो वेमा हिँड्नु होला, त्यो हाम्रो पनि शुभकामना छ। अब एक मनले सोच्दाखेरि अब पक्कै पनि यहाँ लागु पदार्थमा यो लागु पदार्थ दुर्व्यसनी सेवन गर्न पक्कै अब चाहिँ लाग्नुहुन्न जस्तो यहाँ लागिरहेको छ।
हजुर, एउटा चाहिँ सोच चाहिँ मैले त्यस्तै बनाएको छु होइन, एउटा चाहिँ हो, एउटा चाहिँ यहाँ बस्दासम्म चाहिँ हामीलाई चाहिँ एउटा चाहिँ छोडे अब चाहिँ खान्न भन्ने एउटा चाहिँ अनुभव चाहिँ हामीले चाहिँ बटुल्छौँ होइन, एउटा चाहिँ चल्ले नि त्यस्तै भन्छ, तर बाहिर गएर हो कि एउटा चाहिँ देखाउन पर्ने, हरेक कुराहरू गर्न पर्ने, एउटा चाहिँ सोच एउटा चाहिँ राम्रो नराम्रो दुइटै आउँछ होइन, बाहिरै गएर हो देखाउन पर्ने जे कार्यहरू पनि जसरी भयो नि त्यही हो।
अब यहाँले चाहिँ आफ्नो परिवार छरछिमेक टोल साथीभाइलाई चाहिँ जुन म यस्तो भएँ अब चाहिँ यस्तो हुनुहुन्न भनेर तपाईँको टोल छिमेकमा गएर के कस्ता कार्यहरू गर्नुहुन्छ?
हो, एउटा चाहिँ म ट्रिटमेन्टमा बसेको छु, उपचारमा बसेको छु, यहाँबाट चाहिँ एउटा चाहिँ गइसकेपछि एउटा चाहिँ नर्मल व्यक्तिले चाहिँ बुझ्दैन है हाम्रो कुराहरू चाहिँ, जे होस् हामीले चाहिँ गरेको कुराहरू चाहिँ त्यति उ गर्न नि खोज्दैन, बुझ्न नि खोज्दैन।
के छ भने हाम्रो समाज पनि अलिकति दोषी देखिन्छ, किनभने एकचोटि नराम्रो कार्य गरेको व्यक्तिलाई सधैँभरि नराम्रो कार्य गर्छ भन्ने पनि जो सोच छ, त्यसलाई परिवर्तन गर्नको लागि तपाईँहरू जस्ता युवाहरू चाहिँ समाजका लागि समाजमा गएर अब जुन लागु पदार्थ प्रयोग गरिरहेका छन्, त्यस्तै गरी समाजमा अन्य विकृति कार्यहरू गरिरहेका छन्, उनीहरूलाई सम्झाइ बुझाइ गर्ने चाहिँ तपाईँहरूको भूमिका पनि रहन्छ नि यसमा। जस्तै हाम्रो राजु गुरुङ सरले पनि पहिला यस्तै प्रयोग गर्ने, विभिन्न यस्तै लागु पदार्थ प्रयोग गर्ने गर्नुहुन्थ्यो, अहिले उहाँ सुध्रेर यस्तो एउटा सबैलाई सुधार्नको लागि भनेर यस्तो पुनर्स्थापना केन्द्र खोलेर पनि बसिरहनु भएको छ। तपाईँहरूको पनि सोच छ होला नि अब म पनि राजु सर जस्तै यस्तै व्यक्ति बन्छु र सबैलाई सुधार्नको लागि यस्तै पुनर्स्थापना केन्द्र खोल्छु, समाजमा सबैलाई जनचेतनामूलक कार्यक्रमहरू गर्छु भन्ने यहाँको सोच छ कि छैन?
सोच त छ है मेरो चाहिँ एउटा चाहिँ, तै पनि म चाहिँ एउटा चाहिँ भर्खरै एउटा चाहिँ 6 महिनाको प्रोसेसमा छु है, एउटा चाहिँ नसारहित भएको छु, अझै समय छ है, एउटा चाहिँ अझै समय छ, एउटा चाहिँ अहिले गर्छु भने सक्दिनँ है, तर चाहिँ आजको दिनबाट चाहिँ है केही गर्छु है, अब चाहिँ म पनि एउटा चाहिँ नसारहित भएर एउटा चाहिँ अरूलाई नै केही दिनुपर्छ है भनेर चाहिँ एउटा चाहिँ सोच चाहिँ बनाएको छु, तर चाहिँ गरेर देखाउँछु भन्ने चाहिँ एउटा चाहिँ त्यो सोच चाहिँ राखेको छैन, तर जे होस् गर्छु चाहिँ भन्ने चाहिँ एउटा चाहिँ अनुभव चाहिँ बटुल्दैछु।
जुन पनि अभिभावकहरू हुनुहुन्छ, तपाईँको आफ्नै अभिभावकले पनि यो रेडियो सुनेर बसिरहनु भएको छ होला, खास अभिभावकलाई चाहिँ अब के भन्न चाहनुहुन्छ? अब तपाईँ त एक पुनर्स्थापना केन्द्रमा बसेर सुध्रिसक्नु भएको छ, अनि जुन पहिलेको अवस्थामा र अहिलेको अवस्थामा यहाँको अभिभावकहरू यहाँ आएर भेट्नुभएको छ होला, के भन्नुहुन्छ उहाँले? अब चाहिँ छोरो सुध्रियो, के छ अवस्था, अब कसरी उहाँहरूलाई चाहिँ हौसला प्रदान गर्नुहुन्छ यहाँले?
है भन्नुपर्दा त है अझै पनि घर परिवारमा चाहिँ त्यस्तो विश्वास चाहिँ छैन है, अब चाहिँ यसले चाहिँ खाला नखाला भन्ने चाहिँ भन्दैनन् कि, अझै त अझै एउटा चाहिँ प्रिपेयर हुनुपर्छ है, अझै नि तेरो दिमाग चाहिँ एउटा चाहिँ नसा मात्र नखाएको होस्, तर बाहिर गएर तेरो त्यही बानी बेहोर त्यही सोचहरू चाहिँ एउटा चाहिँ देखाइस् भने केही काम लाग्दैन भन्नुहुन्छ है, त्यति भन्दा नि मलाई चाहिँ त्यस्तो रिस भन्ने कुराहरू केही आउँदैन, हो राम्रै भन्नुभएको है मलाई चाहिँ, तर जे होस् म चाहिँ है एउटा चाहिँ विश्वास दिने क्रममै छु, एउटा चाहिँ
बाबा मम्मीले अथवा अभिभावकले त्यही कुरा भन्दा झनक्क रिसाउने व्यक्ति अहिले सोच परिवर्तन गरेर सकारात्मक वेमा हिँड्नु भएको छ, त्यो एकदम राम्रो कुरा गर्नुभयो। तर पनि लागु पदार्थ पदार्थ दुर्व्यसनी जुन प्रयोग गर्ने व्यक्तिहरू हुन्छन् सुरुवातको क्रममा चाहिँ स्कुल लेभलबाट नै बढी देखिएको छ। स्कुलकै बालबालिकालाई चाहिँ हामीले कसरी जोगाउन सकिन्छ होला स्कुलले आठ नम्बरमा पढ्ने विद्यार्थी भाइ बहिनीहरूलाई? यहाँको अनुभवमा यहाँले पनि स्कुल लेभल पढ्दै पढ्दै यस्तोमा लाग्नुभयो, खासमा उहाँहरूलाई के भन्न चाहन्छ विद्यार्थीहरूलाई, त्यस्तै गरी अभिभावक र शिक्षकहरूलाई? जुन पनि नौ दसमा पढ्ने विद्यार्थीहरू छन् यहाँ कसरी फस्नुभयो, यसमा फसी के हुन्छ, के छ यहाँको सुझाव?
अब बोर्डिङ स्कुलमा त है एउटा चाहिँ टिनेजर हो, एउटा चाहिँ नौ दससम्म चाहिँ एउटा टिनेजमै हुन्छ है। तिनीहरूलाई चाहिँ तिनीहरूको एउटा चाहिँ मन चाहिँ एउटा चाहिँ चञ्चल हुन्छ कि है, के गरौँ कहाँ जाउँ भन्ने हुन्छ। तर प्रायः जस्तो एउटा चाहिँ पढ्ने एउटा चाहिँ स्टुडेन्टहरू चाहिँ एउटा चाहिँ घरबाट चाहिँ पढ्छु भनेर स्कुल गएको हुन्छ, तर चाहिँ एउटा चाहिँ तिनीहरू चाहिँ एउटा चाहिँ स्कुल हापेर एउटा चाहिँ बाहिर बाहिर जाने होइन त्यस्तै गरिरहेको हुन्छ। त तिनीहरूलाई चाहिँ मैले के भन्न चाहन्छु भन्दा है, एउटा चाहिँ यो भनेको एउटा चाहिँ नराम्रो ट्र्याक हो है, यसमा जाँदा चाहिँ आफूलाई एउटा चाहिँ पछि चाहिँ एउटा चाहिँ आफैलाई घाटा हुन्छ है। त्यही भएर चाहिँ सकेसम्म चाहिँ आफू चाहिँ एउटा चाहिँ स्कुल गइसकेपछि एउटा चाहिँ स्कुललाई एउटा चाहिँ निरन्तर दिनुपर्छ, एउटा चाहिँ पढाइमा चाहिँ एउटा चाहिँ निरन्तर राख्नुपर्छ, यसले चाहिँ हजुरलाई नै पछि काम गर्छ है भन्ने यही हो मेरो सुझाव चाहिँ।
खास तपाईँको अनुभवमा यत्रो लामो समयदेखि लागु पदार्थ प्रयोग गर्दै आउनुभयो, त्यसपछि आठ नौ महिना भयो यहाँ पुनस्थापना केन्द्रमा बस्न लाग्नु भएको छ, अब सुध्रिन्छु भनेर अगाडि बढ्ने सोच गरिरहनु भएको छ। यो लामो समयको अन्तरालमा यहाँले अहिले यो छ सात महिनाको अन्तरालमा चाहिँ त्यो बेलाका दिनहरू सम्झिँदा कस्तो लाग्छ यहाँलाई?
अहिले त्यो दिनहरू सम्झिँदा त एकदम पश्चाताप लाग्छ है। मैले चाहिँ एउटा चाहिँ कस्तो तरिकाले खाइरहेछु है, एउटा चाहिँ सबै कुराहरूको एउटा चाहिँ सदुपयोग गरिरहेछु है। हरेक समय हरेक पल मलाई एउटा परिवारले साथ दिइरहेको हुन्थ्यो है, तर परिवारलाई चाहिँ एउटा चाहिँ माया एउटा चाहिँ विश्वास एउटा चाहिँ चिन्न नसकेको रहेछु। अनि त्यही भएर चाहिँ आज आएर चाहिँ एउटा एकदम पश्चाताप लाग्छ कि है, हरेक समय चाहिँ एउटा सोध्छु है, हरेक पल आजको दिनसम्म पनि एउटा चाहिँ उपचारमा बस्दाधरि एउटा चाहिँ मलाई परिवारले साथ दिएको छ है। त्यही कुरा नै आजको दिनमा आएर खुसी लाग्छ। अब चाहिँ परिवारलाई एउटा चाहिँ सुख दिन नसके नि एउटा चाहिँ दुःख चाहिँ दिने छैन भन्ने एउटा चाहिँ बनाएर बसेको छु एउटा चाहिँ।
तर पनि जुन हजुरले तपाईँले पढेकै स्कुलमा पनि कतिपय भाइ बहिनीहरू त्यहाँ आफ्नोमा पढ्ने विद्यार्थी भाइ बहिनीहरू विभिन्न कार्यहरू गरिरहेका छन् होला, सुरुवातमा साथी सङ्गतकै कारणले यसको सिक्कु गर्ने त्यस्तै गरी यसको प्रयोग गर्ने पनि गर्छन्। त्यो विद्यालयमा चाहिँ यहाँले के गर्ने सोच गरिरहनु भएको छ? तपाईँले पनि सानैदेखि त्यही विद्यालयमा पढ्दै आउनुभयो, त्यो विद्यालयका भाइ बहिनीहरूलाई चाहिँ अब सचेत बनाउनको लागि यहाँको पहल के रहनेछ?
एउटा चाहिँ भन्नुपर्दा है एउटा चाहिँ विद्यालयमा गएर नि यसरी नै भन्नुपर्दा चाहिँ सकेसम्म तिनीहरूले बुझ्न खोज्दैनन् है। एउटा चाहिँ तिनीहरूले चाहिँ एउटा चाहिँ सोध्छन् कि के भन्यो होला है, के गर्छ अरे यसले भन्ने कुराहरू चाहिँ तिनीहरूले त्यति बुझ्न सक्दैनन्। तैपनि है आफूले चाहिँ मैले अनुभव गरे अनुसार चाहिँ एउटा चाहिँ तिनीहरूलाई चाहिँ के गर्नुपर्छ भन्दा एउटा चाहिँ विद्यालयमा पनि एउटा चाहिँ हरेक समय चाहिँ एउटा चाहिँ नियाली राख्नुपर्छ है। एउटा चाहिँ घर परिवारबाट नि एउटा चाहिँ के गरे है आफ्नो छोरछोरी
एउटा के गरेको छ, कुन बाटोमा हिँडिरहेको छ, पढ्न गर्छ कि गर्छैन, अनि पढ्ने समयमा अन्य कार्यहरू पनि गरिरहेछ, घर आउने समयमा अन्त हिँडेछ कि भनेर अभिभावकले हेर्नुपर्ने यहाँको विषय बुझाइ। त्यस्तै गरी शिक्षकहरूले चाहिँ कस्तो शिक्षा दिन सक्यो भने चाहिँ जुन लागु पदार्थ दुर्व्यसनी जुन प्रयोग गरिरहेका छन् गरिरहने सुरुवातमा छन् उनीहरूलाई चाहिँ सकारात्मक पर्वा पर्ला, जुन शिक्षकहरू चाहिँ कस्तो शिक्षाको आवश्यक पर्छ जस्तो लाग्छ यहाँलाई? पनि त्यो बेलामा यो लागु पदार्थको बारेमा लागु पदार्थ दुर्व्यसनी भन्ने जीवनमा यस्तो यस्तो असर गर्छ भन्ने विषयमा त्यो बेला पनि शिक्षकहरूले पढाउनु भएको थियो होला, खास कस्ता कस्ता अब जुन यहाँ चाहिँ भोगेर आइसक्नुभयो कुन कुन कुरा चाहिँ त्यहाँ पढाउन सकियो भने चाहिँ विद्यार्थीहरूलाई चाहिँ यसमा फस्न नदिनको लागि चाहिँ सहयोग मिल्छ होला?
अब शिक्षकहरूले त होइन चाहन्छन् आफ्नो स्टुडेन्टहरू चाहिँ राम्रै भओस् भनेर है। एउटा चाहिँ शिक्षकहरूले नि एउटा चाहिँ बुक बाहेक एउटा चाहिँ अनि अरू टपिक्सहरू पनि एउटा चाहिँ मानौँ न यस्तै एडिक्सनको लागि एउटा चाहिँ यस्तै लागु औषधको बारेमा नि यसरी यसरी फस्छ है भन्ने कुराहरू पनि एउटा चाहिँ स्टुडेन्टहरूलाई चाहिँ एउटा चाहिँ चेतावनी चाहिँ दिइराख्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ।
तर पनि विद्यालयबाट विद्यार्थीहरूलाई शिक्षकहरूले आफ्नो सकारात्मक कामहरू गर्नको लागि त्यस्तै गरी पढाइका विषयमा अलिक फोकस मात्र गरेको देखिन्छ, बाहिरी क्रियाकलाप जस्तै यो लागु पदार्थ दुर्व्यसनीदेखि लिएर विकृति विसङ्गति विरुद्ध चाहिँ अलिकति उनीहरू आवाज नउठाएको यहाँको बुझाइरह्यो। खास शिक्षकहरूले त्यो गर्दैमा जुन विद्यार्थीहरू चाहिँ सुनेर उडाउने पनि प्रचलन रहेको छ नि हाम्रो समाजमा, त्यस्ता विद्यार्थीहरूले चाहिँ के भन्नुहुन्छ यहाँले?
त्यस्तो विद्यार्थीहरूलाई चाहिँ मैले के भन्छु भन्दा है एउटा चाहिँ यस्तो कार्यहरू मैले पनि गरेको थिएँ, यस्तो गर्दा चाहिँ मलाई चाहिँ पछि चाहिँ एउटा चाहिँ घाटा हुँदो रहेछ है यस्तो गर्दा चाहिँ। अब त्यस्तो गऱ्यो भने चाहिँ अरूको खिल्ली उडाउनु हुँदैन है, एउटा चाहिँ तिनीहरूको खिल्ली उडायो भने चाहिँ तिनीहरूलाई असर पर्छ है। आफूले चाहिँ के गर्नु पऱ्यो भन्दा चाहिँ एउटा चाहिँ निरन्तर आफ्नो पढ्न गयो भने चाहिँ पढाइतिरै ध्यान दिनु पऱ्यो होइन, त्यस्तो खिल्ली उडाएर केही काम छैन है। आफ्नो पढाइलाई चाहिँ एउटा चाहिँ निरन्तर दिनु पऱ्यो,
पढाइलाई निरन्तर दिने, त्यस्तै गरी सकारात्मक वेमा हिँड्ने यहाँको बुझाइ रह्यो। हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ। जति पनि जुन स्कुले बालबालिका भन्दा पनि अहिले कलेजमा पढ्ने प्लस टू लेभलका त्यस्तै गरी ब्याचलरमा पढ्ने विद्यार्थी साथीहरू पनि यसमा संलग्न भएको देखिन्छ। जुन युवा 25-28 वर्षका युवाहरू पनि यसमा फँसेका छन्। खास उनीहरूलाई चाहिँ के भन्छ, उनीहरू त बुझेका व्यक्तिहरू छन्, 18-20 वर्ष 22 वर्ष भएका व्यक्तिहरू चाहिँ पक्कै पनि केही न केही त बुझिसकेको, आफ्नो लाइफ बनाउने बेला, आफ्नो लाइफलाई कसरी सकारात्मक वेमा लाने भन्ने बेला चाहिँ बुझिसकेका व्यक्तिहरू पनि यसमा फँसिरहेका छन्। उनीहरूलाई के सुझाव दिन चाहनुहुन्छ?
मैले चाहिँ के भन्न चाहन्छु भन्दा है, एउटा चाहिँ आफूले चाहिँ अरूको एउटा चाहिँ भरमा हिँड्नु भएन है, सकेसम्म चाहिँ अरूको विश्वास गर्नु भएन, सकेसम्म आफूले गर्ने हो। जब आफूले एउटा चाहिँ इच्छा जगाउनुहुन्छ भित्रबाट, म चाहिँ एउटा चाहिँ सकारात्मक वेमै हिँड्छु, एउटा चाहिँ राम्रो गर्छु, एउटा चाहिँ मलाई चाहिँ एउटा चाहिँ राम्रो गर्नुपर्छ है भनेपछि एउटा चाहिँ विचार चाहिँ आफूले राख्यो भने चाहिँ अवश्य एउटा चाहिँ राम्रो गर्न सकिन्छ भन्ने जस्तो लाग्छ मलाई चाहिँ।
तर पनि जुन सोच विचार आफ्नो मनबाट आफूले नै निकाल्न सकिएन भने जति पनि बाहिर कार्यक्रमहरू त्यस्तै गरी बाहिरबाट जुन अवेरनेसका प्रोग्रामहरू गरेर मात्र जुन परिवर्तन गर्न सकिन्न भन्ने यहाँ बुझाइ।
हजुर,
अमूल्य समय यहाँले हाम्रो कार्यक्रममा दिनुभयो, यहाँका विचारहरू र यहाँका केही दुःख सुखका भोगाइहरू यहाँ त्यहाँ राख्नुभयो भयो, यहाँलाई धेरै धेरै धन्यवाद छ।
धन्यवाद छ हजुरलाई पनि, मेरो चाहिँ जे होस् कुराहरू सुनिदिनु भयो एउटा चाहिँ यसको लागि नै हजुरलाई एकदम धन्यवाद छ।
यिनै कुराकानी सँगसँगै कार्यक्रम हातीमालोको अन्त्यतिर आइसक्यौँ। कार्यक्रम सुनिसकेपछि तपाईँहरूलाई कस्तो लाग्यो? सुझाव, सल्लाह र प्रतिक्रिया दिन चाहनुहुन्छ भने कार्यक्रम हातीमालो सुन्ने जितिन्छ विजय एफएम 101.6 गैंडाकोट 8 नवलपरासीको ठेगानामा पत्रचार गर्न सक्नुहुनेछ, अथवा यहाँलाई टेलिफोन मार्फत यहाँहरूका विचार, सुझाव, सल्लाह र यहाँहरूका समाजमा पनि यस्तै क्रियाकलाप भइरहेका छन् कसरी निर्मूल पार्न सकिन्छ, के कुन माध्यमबाट हामीले यसको सुधार गर्न सकिन्छ भन्ने विषयमा यहाँहरूलाई जानकारी लिन छ भने पनि हामीलाई सम्झन सक्नुहुनेछ। 078-50-14-04, 50-14-03 र 50-14-06 यहाँले टिपाउन सक्नुहुनेछ। भन्दै आजको कार्यक्रमबाट यतिन्जेलसम्म मलाई प्राविधिक रूपमा साथ दिनुहुने मित्र संयोग रेग्मीलाई धन्यवाद भन्दै म कार्यक्रम सञ्चालक पुष्कर अधिकारी पनि बिदा हुन चाहन्छु। हस्त, नमस्कार।